यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। आज जेएनजी शहीद दिवस, रचनात्मक खबरदारी र कार्य सम्पादनको समीक्षा निरन्तर चलाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आग्रह। भोटेकोशी बाढ़ीका कारण हालसम्म 1,365 जनाको मृत्यु भएको पुष्टि। धादिङको कृष्ण भीरमा अवरूद्ध सड़क सञ्चालनमा ल्याउन अझै 10 दिन लाग्ने अनुमान। भारत बंगलादेश रेल सेवा पुनः सञ्चालन गर्ने बारे द्विपक्षीय वार्ता र मलेसियामा जारी एसीसी प्रिमियर कपमा सेमी फाइनल पुगिसकेको नेपाली क्रिकेट टोली हङकङसँग 15 रनले पराजित। समाचार अब विस्तारमा। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1,365 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,147 शव माटोमुनि सुरक्षित व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1,286 र आफन्तका 1,412 गरी कुल 2,698 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1,310 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। हालसम्म बेपत्ता भएका 4,077 जनाको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3,030 जना व्यक्तिहरूलाई राखिएको छ। जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको स्मरणमा आज नेपालमा पहिलो पटक जेएनजी शहीद दिवस मनाइएको छ। दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सामाजिक सञ्जाल मार्फत शहीदहरूको योगदानको स्मरण गर्दै प्रविधि, नवप्रवर्तन र परिवर्तनको नयाँ सोच सहित अघि बढ़न आह्वान गरेको छ। अग्रजहरूको मार्गदर्शन र नयाँ पुस्ताको चाहनालाई जोड्दै निष्पक्ष, पारदर्शी र सम्भावनाले भरिपूर्ण नेपाल निर्माणमा अघि बढ़न दिवसले सबैलाई प्रेरणा दिने विश्वास पनि कार्यालयले व्यक्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले आज एक प्रेस विज्ञप्ति जारी गरेर जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनु भएको छ। सभापति लामिछानेले परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरेतियोस् भन्ने कामना गर्दै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचार मुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। गृहमन्त्री सुधन गुरूङले जेएनजी आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। गत वर्षको भदौ 23 गते जेएनजी आन्दोलन भएको दिनको स्मरणमा जेएनजी शहीद परिवार कल्याणकारी समाजद्वारा तत्कालीन संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा आज आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री वीरेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विश्वास गरेर जेएनजीको आशालाई मर्न नदिनेमा ढुक्क हुन सबैमा अनुरोध गर्नुभयो। कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जेएनजी आन्दोलनको एकमात्र एजेण्डा सुशासनको स्पष्ट सन्देश रहेको भन्दै युवाहरूले सुशासनको पक्षमा आवाज उठाउँदा गोली लागेर ज्यान जाने अवस्था आएको बताउनुभयो। कार्यक्रममा सांसदहरू सोम शर्मा, खगेन्द्र सुनार र शिव यादव, समाजका अध्यक्ष नारायण श्रेष्ठ, जेएनजी नेपालका अध्यक्ष बादल राई लगायतले जेएनजी आन्दोलनमा युवाले राखेका माग सुशासन कायम राख्नु र भ्रष्टाचार नियन्त्रण गर्नु रहेकाले माग पूरा गर्न सबै लाग्नुपर्नेमा जोड़ दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गत वर्ष जेएनजी विद्रोहका समयमा नवयुवाहरूले उठाएका विषय र मुद्दाको कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनु भएको छ। जेएनजी शहीद दिवसका अवसरमा आज रेडियो नेपालसँग कुरा गर्दै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जेएनजी विद्रोहको जगमा बनेको वर्तमान सरकार युवाहरूको माग अनुसार नै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन दिने दिशामा अघि बढ़िरहेको बताउनुभयो।
जस्तो किसिमको शासन व्यवस्था चाहिन्छ, जन उत्तरदायी शासन व्यवस्था, सुशासनलाई ग्यारेन्टी गर्ने शासन व्यवस्था, देशलाई बस्न लायक बनाउने शासन व्यवस्था, समाजलाई राम्रो सुसंस्कृत समाज निर्माण गर्ने शासन व्यवस्था चाहिन्छ, यो सम्पूर्ण अहिले भनिएका कुराहरूलाई चाहिँ राजनीतिले ड्राइभ गर्नुपर्छ भन्ने चाहिँ युवाहरूको मूल मर्म हो जस्तो लाग्छ। र आजको दिनमा हामी आजको राजनीतिको केन्द्रमा जो छौं, हामी सबैले त्यो महसुस गर्नुपर्ने कुरा पनि त्यही हो र त्यही दिशामा हाम्रा हरेक कदमहरू लाग्न जरुरी छ जस्तो लाग्छ। जेजी शहीद दिवसको मूल सन्देश पनि यही हो कि अब कुनै पनि राजनीतिक शक्तिलाई, कुनै पनि सरकारलाई दायाँ बायाँ गर्ने छुट छैन। त्यो युवाहरूले आफ्नो ज्यानको आहुति दिएर जुन मूल सन्देश दिएका थिए, जुन दिशामा देश जानुपर्छ भनेर भनेका थिए, जुन दिशामा देश गइरहँदाखेरि त्यो दिशाप्रति जुन प्रश्न थियो युवाहरूको, त्यसलाई चाहिँ मन गरेर त्यसलाई भित्रैदेखि रियलाइज गरेर चाहिँ हामी जानुको विकल्प छैन।
संचार मन्त्री डाक्टर तिमेल सिन्हाले सरकार सुशासनको दिशामा अघि बढ़िरहँदा भदौ 10 गते आएको अकल्पनीय बाढ़ीमा परेका नागरिकको खोज उद्धार तथा राहतमा अहिले केन्द्रित भएको भए पनि सरकार आफ्नो मिशनबाट पछि नहटेको र निरन्तर लागिरहने बताउनुभयो। सभामुख डोलप्रसाद अर्यालले बाढ़ी पहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोट स्थित होल्डिङ सेन्टरको अवलोकनका क्रममा सभामुख अर्यालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका वडा मार्फत वितरण गर्नुपर्ने बताउनुभयो। भोटेकोशी नदीमा आएको बाढ़ीले बेपत्ता बनाएका नागरिकका आफन्तहरू अझै आफ्ना मान्छे फेला पर्छन् कि भन्ने आशा र विश्वासमा राजधानीका विभिन्न अस्पताल धाइरहेका छन्। साथै बेपत्ता भएकाहरूका आफन्तहरूले शव पहिचानका लागि डीएनए पनि दिइरहेका छन्। बेपत्ता भएका आफन्तहरू बाढ़ी आएको 13 दिन पुगिसक्दा पनि आफ्ना मान्छे पत्ता नलाग्दा विस्तारै निराश हुन थालेका छन् भने कैयौंले कुशको शव बनाएर काजक्रिया पनि गरिरहेका छन्। यस्तै अवस्थाका बीच काठमाडौँका विभिन्न अस्पतालमा रहेका बाढ़ी पीड़ित घाइते र आफन्तहरूसँग भेटेर संवाददाता सरिता खनालले तयार पारेको यो सामग्री।
काठमाडौँका विभिन्न अस्पतालहरूमा पुग्दा भोटेकोशी बाढ़ीमा परि घाइते भएकाहरूका परिवार तथा आफन्तहरू चिन्तित अवस्थामा उनीहरूलाई कुरिरहेका भेटिन्थे। कोही घाइतेहरू कुरिरहेका थिए त कोही भने हराइरहेका आफन्तको केही खबर पाइहालिन्छ कि भनेर अस्पतालका भित्तामा टाँसिएका फोटाहरू हेर्दै यताउता भौतारिरहेका थिए। कोही भने घाइते भएर आफन्त कोही नभएर अस्पतालमा एक्लै उपचार गराइरहेका पनि भेटिए। बाढ़ीमा परि घाइते भएको अवस्थामा हेलिकप्टर मार्फत उद्धार गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएका सुवाका घाइते सिद्धार्थ तामाङले परिवारका सदस्यहरू पनि बाढ़ीमै परेको र आफन्त कोही नभएकाले अस्पतालमा एक्लै बसेर उपचार गराइरहेको हामीलाई सुनाउनुभयो।
बाढ़ी आगो बेलामा खाल्टे भन्ने ठाउँमै थियो, बस्ती लगभग 300 सन्जुन छ होला। सबै अब बस्ती के भएको थाहै छैन। माथिबाट आएपछि मैले यतासम्म दोर्यो, मैले त्यो पेट्रोल पम्पमा भेट्यो, त्यहाँबाट त थाहै छैन के भयो। खालि धेरै नै पछारेको रहेछ, टाउको धेरै पछार्यो। अहिले चाहिँ ठिक ठिकै छ, पहिले त गाह्रै।
यस्तै सिन्धुपाल्चोकी सरिता श्रेष्ठ पनि बाढ़ीमा परि घाइते हुनुभएका आफ्नो श्रीमानलाई कुरेर बेडको छेउमा बसिरहनु भएको देखेपछि हामीले केही कुरा गर्न आग्रह गर्यौं। कतिपय आफन्तहरू त बोल्न पनि सक्ने अवस्थामा थिएनन् भने बोल्न मानिरहेका पनि थिएनन्। सरिताले भने हाम्रो आग्रहलाई स्वीकार्दै केही बोल्न सहमत हुनुभयो। उहाँले आफ्नो श्रीमान चीनबाट नेपाल सामान ल्याउने गाड़ी चलाउने गरेको र भदौ 10 गते बिहान रसुवाको टिमुरेमा रहेको अवस्थामा बाढ़ी आएको देखेपछि भाग्दा भाग्दै बाढ़ीमा परेको र पछि कसैले देखेर उद्धारका लागि पहल गरिदिएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत टिचिङ अस्पताल ल्याइएको बताउनुभयो।
चोटहरू पुरै लागेको छ, जिउतिर अनुहारतिर शरीर पुरै चोटै चोट, भाग्दा भाग्दा 81 छालले भेटेर यस्तो अवस्थामा चिन्न नसक्ने अवस्थामा आइपुगेको थिए। यता शरीरमा अब केही लुगा थिएन, पुरै अनुहारहरू केही चिन्न नसक्ने अवस्थामा आइपुग्नु भयो। त्यही दिन 1.5 घण्टामा हेलिकप्टरबाट उद्धार भएर टिम्बुरेबाट अनि यता काठमाडौँ लिएर आउनु भएको, धेरै सुधार भइरहेको छ। अहिलेसम्म त सरकारले हेरिरहेको भइरहेको छ। उपचार गर्नु त भयो, काम गर्ने मान्छे बिरामी भयो, मेरो नानीहरू सानसानो छ, केही समयको लागि त सरकारले हेर्नु पर्ने हो।
अस्पतालमा कोही घाइतेका आफन्तहरू घाइतेलाई अपरेसन थिएटरमा लगिएको भन्दै सफल अपरेसनका लागि प्रार्थना गरेर बसिरहेका थिए भने कोही घाइतेसँगै छेउमा बसेर टोलाइरहेका थिए त कोही भने अस्पतालको बाहिर भित्तामा टाँसिएका आफन्तका तस्विरहरू हेरिरहेका थिए। त्यही बेला हामीसँग भेटिनु भयो टिमुरेमा रहेको प्रभु बैंकमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आउनुभएका र बाढ़ीमा परि हराउनु भएका नेत्र बहादुर रोकायाकी दिदी रूपसारा बुढा। उहाँले आफ्नो भाइ टिमुरेमा काम गर्दै आएको र बाढ़ीपछि कतै सम्पर्कमा नआएकाले कता खोज्ने के गर्ने भन्ने नै अन्यल भएको पीड़ा सुनाउनु भयो।
आर्मी रिटायर भएर टिमुरेमा पर्मु बैंकको सेक्युरिटी, अहिलेसम्म सास पनि भेटिएन, लास पनि भेटिएन, खोज्नाले कता हो कता, कोही कहाँ खोज्न जान्छन्, कोही कहाँ खोज्न, काहीँ पनि पाउँदैन। चार बहिनीको एउटा कान्छी भाइ हो, सानो बच्चा सुन दुईटा, कोही माथि खोज्छौ, कोही तल खोज्छौ, कोही फोटो खोज्छौ, भेट्दै भेट्दैन। अझै पनि हामीलाई आशा छ, जिम्दो भेटिए झन् आशा, कि लास भेटिए पनि संस्कार गर्न पाइन्थ्यो, भौतारिया छौ परिवार।
यस्तै खोटाङका हर्क बहादुर राई पनि नेपाली सेनामा रहेका आफन्त बाढ़ीमा परि सम्पर्कमा नआएकाले खोजी गर्दै हिँडिरहेको बताउनुहुन्छ।
एकजना आफन्तै नेपाल आर्मीमा थियो, यहाँ कोही छ कि भनेर यसो हेरेको के त्यहाँ छैन।
त्यसो त सरकारले यसबीचमा धेरै जनाको उद्धार गरिसकेको छ र उद्धार कार्य अझै पनि जारी छ, तर पनि आफन्त नभेटिएका परिवारले भने खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने माग गरिरहेका छन् भने घाइतेका आफन्तहरूले पनि सरकारले उपचार मात्रै गरेर नहुने र त्यसपछिको अवस्थामा पनि विचार गरिदिनु पर्ने माग गरेका छन्। रोम थापाका साथ सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
अब बाँकी समाचार। भदौ 10 नेपाल र चीनमा घातक बाढ़ी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनु अघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसम सम्बन्धी तथ्याङ्कको एक विश्लेषणले देखाएको छ। अनुसन्धानकर्ताका अनुसार भदौ 5-10 करिब 5,200 मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झण्डै 5 डिग्री सेल्सियस पुगेको अनुमान गरिएको थियो। यो तापक्रम असाधारण रूपमा उच्च मानिन्छ। 55 वर्षभन्दा लामो मौसम सम्बन्धी तथ्याङ्क अनुसार यसअघि सोही अवधिमा तापक्रम कहिले 4 डिग्री सेल्सियस भन्दा माथि पुगेको थिएन। यद्यपि उक्त उच्च तापक्रम र हिमनदी भत्किनु अघि प्रत्यक्ष सम्बन्ध भने अहिलेसम्म स्थापित भइसकेको छैन। क्यालिफोर्निया स्थित स्वतन्त्र अनुसन्धान संस्था बर्कले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडेले विभिन्न मौसम सम्बन्धी तथ्याङ्कको विश्लेषण गरी सो असाधारण तापक्रमको पुनर्निर्माण गर्नुभएको हो। बाढ़ीपछि विपदको समयमा सामाजिक सञ्जाल मार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने विरूद्ध प्रहरी सक्रिय भएको छ। नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्ति सहितको भिडियो सामग्री प्रसारण, पोस्ट वा शेयर गरी समाजमा घृणा, द्वेष र अफवाह फैलाउन उद्धृत सञ्जाल प्रयोगकर्ताको निगरानी एवं पहिचान गरी सख्त कार्यवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
HD भोइस क्वालिटी सँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
र अझ रमाइलो कुरा,
फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पीड इन्टरनेट,
क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
सेवा सुचारू गर्न आफ्नो फोनमा #444# डायल गर्नुहोस्। 4G बोल्टे
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आगामी असोज 3 शुरू हुने भएको छ। कांग्रेसले यसअघि भदौ 24 शुरू गर्ने भनेको वडा अधिवेशन रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण केही पर सरेको जनाएको छ। कांग्रेस निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले आज प्रेस विज्ञप्ति जारी गरी वडा अधिवेशन असोज 3 र 4 गर्न लागि जानकारी दिनुभयो। केन्द्रीय महाधिवेशन भने असोज 16-19 काठमाडौँमा हुनेछ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा अवरूद्ध सड़क सञ्चालनमा ल्याउन अझै 10 लाग्ने अनुमान गरिएको छ। त्रिशुली नदीमा आएको बाढ़ीले तटीय क्षेत्र कटान गर्दा तलबाट सड़क भाँसिएर भदौ 14 अवरूद्ध सड़क सञ्चालन गराउन 5 अघिदेखि निरन्तर प्रयास भइरहेको छ। हालसम्म ट्रयाक छिजोलेर भाँसिएको ठाउँभन्दा कुनापट्टीबाट सड़क चौडा गरिँदैछ। यही गतिमा काम निरन्तर जारी राख्न सकियो भने अबको करिब 10 दिनमा कृष्णभीरमा सड़क मरमत गरी सवारी आवागमन गराउन सकिने नागडुङ्गा मुगलिन सड़क आयोजनाका कन्सल्टेन्ट फिल्ड इन्जिनियर अशोक देवकोटाले बताउनुभयो।
आवश्यक सहायक आवश्यक इन्जिनियर स्मेक कन्सल्टेन्टबाट र हाम्रो यो अहिले कृष्णभीरमा चाहिँ त्यो 14 गतेको बाढीले खोल्यास भएपछि हाम्रो मन्त्रालय स्तरदेखि दिदीहरूसँग हामीले सल्लाह गरेर हामीले यो माथिबाट वैकल्पिक सडक खोल्ने हामीले तयारी गरेका हौ। त्यो तयारी गरेको आज 5औं दिन काम चलिरहेको छ। 5औं दिन काम गर्दाखेरि हामीले यो स्लोपबाट मेन हामीले यो स्लोप मेन्टेन गर्दै हाम्रो तल डिजाइन लेभलसम्म पुग्ने हाम्रो लक्ष्य छ। डिजाइन लेभलमा पुगिसकेपछि हामीले त्यहाँ चाहिँ केलेर अनि ग्राभल हालेर दुईतर्फी सडक सञ्चालनमा हामी ल्याउँछौँ। हाम्रो अहिले 9 मिसिनहरू यहाँ चलिरहेको छ। हामीले माटो चाहिँ यहाँ तल जोखिम भएकोले माटो फाल्न नमिलेकोले हामीले माटो टाढा बोकेर फाल्नुपर्छ। त्यही कारणले चाहिँ हामीले अब हामीले सोचे अनुसार काम भएमा 10 दिन जति लाग्छ।
कृष्णभीरमा करिब 300 मिटर लम्बाई र 40 मिटर उचाइबाट सड़क डाउन गर्नुपर्ने भएकाले पनि तत्काल सड़क सञ्चालनमा ल्याउन कठिनाइ रहेको इन्जिनियर देवकोटाले बताउनुभयो। पहिरोले 3 दिनदेखि अवरूद्ध सुर्खेत खण्डको कर्णाली राजमार्ग एकतर्फी सुचारू भएको छ। हिजो कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका साथ औलिसेमा सड़कमाथिबाट आएको पहिरोले अवरूद्ध राजमार्ग 2 दिनको अथक प्रयासपछि सड़क डिभिजन कार्यालय सुर्खेत र दैलेखको संयुक्त प्रयासले सड़क सुचारू भएको नेपाल प्रहरीले जनाएको छ। अन्दाजी 15 मिटर माथिबाट 15 मिटर सड़क खण्डमा पहिरो खसेर राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको थियो। अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण 3 दिनदेखि अवरूद्ध साँफे मार्तडी सड़क आजदेखि पुनः सञ्चालनमा आएको छ। सड़क विभागका 2 जेसीबी प्रयोग गरी पहिरो पछाएपछि सड़क सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। निरन्तरको वर्षाले बैतडीमा बाढ़ी पहिरो र नदी कटानका कारण 100 भन्दा बढ़ी घर परिवार प्रभावित भएका छन्। पुर्चौडीमा पहिरो खस्दा 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेका छन्। सेती नदीमा आएको बाढ़ीका कारण तटीय क्षेत्रमा बसोबास गर्ने सिगास गाउँपालिका 5 र 6 का 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। बैतडी सहित सुदूरपश्चिमका विभिन्न जिल्लामा गौरा पर्वको विसर्जन गर्न थालिएको छ। ठाउँ अनुसार फरक फरक दिन गौरा विसर्जन गर्ने परम्परा रहेकाले विभिन्न स्थानमा क्रमशः विसर्जनको कार्य शुरू भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। भारत र बंगलादेशले स्थगित यात्रु रेल सेवा पुनः सञ्चालन गर्ने विषयमा 3 दिने अन्तर सरकारी रेलवे बैठक मार्फत वार्ता थालेका छन्। बंगलादेश रेलवेका अतिरिक्त महानिर्देशक सञ्चालन मोहम्मद नजमुल इस्लामले यात्रु रेल सेवा कहिले र कुन कुन मार्गमा पुनः सञ्चालन गर्ने भन्ने निर्णय बैठकपछि मात्र हुने बताउनुभयो। उहाँका अनुसार मैत्री एक्सप्रेस, बन्धन एक्सप्रेस र मिताली एक्सप्रेस सन् 2024 अगस्तदेखि स्थगित छन्। मालवाहक रेल सेवा भने निरन्तर सञ्चालनमा छ।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि कानूनी उपायहरू पेश गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिनुभएको छ। सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले त्यस्तो निर्देशन दिनुभएको हो। बैठकमा नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गवर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी हुनुहुन्थ्यो। का लागि लगानीकर्ता र ब्रोकरहरूले पटक पटक आग्रह गर्दै आएका छन्। नेपाल धितोपत्र बोर्डले पनि पुँजी बजारलाई थप पारदर्शी, सुरक्षित र प्रविधि मैत्री बनाउन नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सीडीएसएन क्लियरिङ लिमिटेड, धितोपत्र दलाल, मर्चेन्ट ब्याङ्कर तथा सूचीकृत कम्पनीहरूलाई विभिन्न सुधारात्मक निर्देशन दिएको छ। पछिल्लो 6 महिनामा नेप्से परिसूचक झण्डै 400 अङ्कले घटेर 2500 लाइनमा अल्मलिएको छ। पुँजी बजारमा पनि करिब 7 खर्ब रूपियाँको संकुचन आएको छ। पोखरेली पर्यटन व्यवसायले आगामी असोज 7 गतेदेखि शुरू हुने पोखरा दुवै सीधा हवाई उडानलाई दिगो रूपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवर्धनमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। पोखरा दुवै नियमित उडान बारे नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाट्टा गण्डकीद्वारा पोखरामा आयोजित अन्तर्क्रियामा पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको उडानलाई प्रभावकारी र दिगो बनाउनु पर्नेमा जोड दिइएको छ।
मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। नेपाल यसअघि नै सेमी फाइनल पुगिसकेको थियो। हारका बावजुद नेपालले समूह विजेता बनेको छ। यो जितसँगै हङकङ पनि सेमी फाइनलमा पुगेको छ। जितको लागि 262 रनको चुनौती पछ्याएको नेपाल 49.1 ओभरमा सबै विकेट गुमाउँदै 246 रनमा समेटियो। इशान पाण्डेले 90 रनको शानदार पारी खेले पनि नेपालको हार टरेन। त्यस्तै आसिफ शेखले 44, दिपेन्द्र सिंह ऐरी 25, करण केसीले 21, गुलशन झाले 20 रन जोडे। बलिङतर्फ हङकङका अइज खानले 4, एसिम तापले 2 तथा किञ्चित देवाङ सिंह, नुरसुल्ला राणा र अतिकुल इकबालले 1-1 विकेट लिए। त्यसअघि कोलालम्पुर स्थित बायुएस ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको हङकङले 50 ओभरमा 7 विकेट गुमाउँदै 261 रन जोड्यो। बाबर हायतले शतकीय इनिङ खेले, उनी 117 रनमा अवजित रहे। बलिङतर्फ नेपालका सन्दीप लामिछाने 4 तथा शिरमलले 3 विकेट लिए। नेपालले यसअघि पहिलो खेलमा बहरान विरूद्ध 7 विकेट, आयोजक मलेसिया विरूद्ध 6 विकेट तथा साउदी अरेबिया विरूद्ध 5 विकेटको जित निकालेको थियो। शुरूवाती 3 खेल जित्दै नेपालले अन्तिम 4 यात्रा तय गरिसकेको थियो।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहनुका साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज जेएनजी शहीद दिवस, रचनात्मक खबरदारी र कार्य सम्पादनको समीक्षा निरन्तर चलाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आग्रह। भोटेकोशी बाढ़ीका कारण हालसम्म 1,365 जनाको मृत्यु भएको पुष्टि। धादिङको कृष्णभीरमा अवरूद्ध सड़क सञ्चालनमा ल्याउन अझै 10 दिन लाग्ने अनुमान। भारत बंगलादेश रेल सेवा पुनः सञ्चालन गर्ने बारे द्विपक्षीय वार्ता र मलेसियामा जारी एसिसी प्रिमियर कपमा सेमी फाइनल पुगिसकेको नेपाली क्रिकेट टोली हङकङसँग 15 रनले पराजित। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।